کیا جود و کرم ہے شہ بدحا تیرا، کیا جود و کرم ہے شہ بدحا تیرا، نہیں سنتا ہی نہیں مانگنے والا تیرا، نہیں سنتا ہی نہیں مانگنے والا تیرا، دھارے چل کلپا تیرا، کون نظروں پہ چڑھے دیکھ کے کلپا تیرا، ایک میں کیا میرے سیا کی حقیقت اتنی، مجھ سے سو لاکھ تو کافی ہے اشارہ تیرا، مجھ سے سو لاکھ تو کافی ہے اشارہ تیرا، تیری سرکار میں لاتا تنہا تیرا نہیں سنتا نہیں مانگنے والا تیرا.
الحمدللہ رب العالمین والصلاة والسلام على سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلى آلك وصحابك يا نور الله. نبی رحمت صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان علی شان ہے، جو مسلمان ایک مرتبہ مجھ پر درود شریف بھیجتا ہے تو اللہ تعالی اس پر 10 رحمتیں نازل فرماتا ہے. صلوا علی الحبیب. تو میٹھے میٹھے عیسائی بھائیوں، جس طرح زبان سے درود و سلام پڑھنے کا اجر و ثواب ہے، اسی طرح لکھ کر درود شریف، درود شریف لکھنا بھی کار ثواب ہے. اور یہ یاد رکھیے کہ جب سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کا نام لکھیں تو درود پاک ضرور لکھیں، کہ بعض علماء کے نزدیک اس وقت درود شریف لکھنا واجب. اس کی جگہ بعض لوگ سواد لکھ دیتے ہیں، سلعم، اس طرح کے مخفف یعنی شارٹ فارم. یہ سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کے نام کے ساتھ درود شریف کی جگہ، درود شریف کے بجائے سواد یا سلعم لکھنا یہ حرام ہے. پورا درود شریف یعنی صلی اللہ علیہ وسلم لکھنا چاہیے. صلو علی الحبیب. آئیے رضا الہی کے لیے اچھی اچھی نیتیں حسب حال کر لیتے ہیں. اول تاخیر مدنی مذاکرے میں شریک رہتے ہوئے علم دین حاصل کروں گا. کپڑے یا بدن، سر یا داڑھی کے بال سہلانے، دھاگے نوچنے، انگلیوں سے کھیلنے، ادھر ادھر دیکھنے، باتیں کرنے، ٹیک لگانے، پردے پردہ نہ ہونے کی صورت میں گھٹنے کھڑے کر کے دوسروں کے لیے بدنگاہی کا باعث بننے، گھٹنوں میں سر رکھنے، دوسروں کو اشارے کرنے، اٹھ کر چل پڑنے وغیرہ سے بچتے ہوئے علم دین کی تعظیم کی خاطر جہاں تک ہو سکا دو زانو بیٹھ کر علم دین سمجھنے کے لیے نگاہیں نیچی کیے خوب کان لگا کر سنوں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. صلو علی الحبیب وغیرہ سن کر ثواب کمانے اور صدا لگانے والے کی دلجوئی کے لیے نمایاں آواز سے جواب دوں گا. ضرورتاً سمجھ سرک کر دوسروں کے لیے جگہ کشادہ کروں گا. دھکا وغیرہ لگ گیا صبر کر لوں گا. گورنے، جھڑکنے، الجھنے، جھگڑنے سے بچوں گا. اہم باتیں لکھوں گا. حسب موقع عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم رضی اللہ تعالی عنہ رحمت اللہ تعالی علیہ اور ان کے جمعہ کے صیغے پڑھوں گا. مدنی مذاکرے کے بعد خود آگے بڑھ کر سلام و مصافحہ اور انفرادی کوشش کروں گا. بنیت ادائے سنت بات کرتے ہیں مسکراتا رہوں گا. آج کے مدنی مذاکرے اور اب تک کی میرے پاس موجود نیکیوں پر رحمت الہی کے مطابق ملنے والے اجر کا ایصال ثواب کرتا ہوں ببارگاہ جناب رسالت مآب صلی اللہ تعالی علیہ وآلہ وسلم، جملہ انبیاء و مرسلین، خلفاء راشدین، امہات المومنین، تمام صحابہ و تابعین و تبع تابعین، ائمہ مجتہدین، علماء کاملین، مشائخ عاملین، تمام بزرگان دین، کل مؤمنات و مؤمنین، مسلمات و مسلمین، خصوصاً مفسرین، محدثین، بالخصوص شہیدان و اسیران کربلا، جمیع اہل بیت اطہار، حجت الاسلام امام محمد غزالی علیہ رحمۃ اللہ الوالی، اعلی حضرت صدر شریعت قطب مدینہ فض الفاظی، خصوصاً بالخصوص آج جن کی شب عرس ہے، میری مراد ہے مبلغ اسلام حضرت علامہ شاہ عبدالعلیم صدیقی میرٹھی جو کہ خلیفہ اعلی حضرت ہے. اسی طرح مزید ایصال ثواب کرتا ہوں مفسر شہیر مفتی احمد یار خان مفتی دعوت اسلام حاجی مشتاق حاجی زمزم رضا تمام مبلغات مبلغین مرحومین مدنی انعامات کی عاملات و عاملین مستقل کفل مدینہ کے عاملات و عاملین بالخصوص ماہ محرم میں عاشورے کے دنوں میں مثلا 8, 9, 10 یا 9, 10, 11 کو مدنی قافلوں کے بننے والے مسافرین اب جو مہینے نہیں یاد ہے کم از کم اس سالانہ قافلہ سفر کر ہی لیتے ہیں جب یہ نقصان نہیں فائدہ ہی ہے اللہ کرے گا تو اس پر اگر ذمہ داران اس سالانہ قافلے والوں پر بھرپور توجہ فرمائیں گے تو انشاءاللہ یہ مہانہ والے بھی بن سکیں گے.
آج تو نیتوں کا اور جذبے کا اظہار بھی مدینہ مدینہ ہونا چاہیے. بھائی ترغیب دلائیں گے نا باپا جس طرح فرما رہے ہیں.
آج تو جو کھایا ہے وہ تھال بھی باپا نے مدینہ مدینہ کر کر دی ہے.
اچھا اب یہ چل رہا ہے عشرہ ذوالحجۃ الحرام کا تیسرا عشرہ. تیسرے عشرے کی فضیلت میرے پاس قوت القلوب یہ مکتبۃ المدینہ کی مطبوعہ یہ وہ کتاب ہے کہ امام غزالی علیہ رحمۃ اللہ علیہ نے قوت القلوب سے فیض اٹھایا اور احیاء العلوم میں فیض کا دریا بہایا. یہ وہ کتاب ہے. یہ امام غزالی سے بھی پہلے کے بزرگ ہیں حضرت سیدنا ابو طالب المکی علیہ رحمۃ اللہ القوی بڑے زبردست ولی اللہ گزرے اور ایک عرصے تک انہوں نے شبوہات سے بچنے کے لیے کیونکہ یہ صاحب ورع تھے تو یہ شبوہات سے بچنے کے لیے شکوک سے بچنے کے لیے کہ کہیں حرام میں نہ پڑ جاؤں صرف یہ گھاس کھاتے رہے. خود رو گھاس خود بخود اگتی ہے نا گھاس یہ کھاتے تھے یہاں تک کہ ان کے جلد ان کی اسکین جو تھی یہ گرین ہو گئی تھی ان کی کھال سبز ہو گئی تھی یہ سب گزرتے انہوں نے اور اعلی حضرت رحمۃ اللہ تعالی علیہ نے ان کو مجتہد مانا ہے اور مجتہد جو ہے نا مطلق مجتہد یہ اسلام میں 100 سے کچھ زیادہ ہوئے ہیں. یعنی بڑے بڑے اولیاء سے بھی گویا یہ بہت بڑے ولی تھے تصوف کے زبردست امام. فرماتے یہ اپنی آپ کی مکتبۃ المدینہ کی قوت القلوب صفحہ 312 اشرے کے اعتبار سے افضل 2 اشرے ہیں. یعنی ذوالحجۃ الحرام کا پہلا اور آخری عشرہ ان دونوں عشروں کے بعد سب سے زیادہ فضیلت محرم الحرام کے پہلے عشرے کی ہے. پس ان ایام میں اعمال کی بجا آوری بقیہ مہینوں میں اعمال بجا لانے سے افضل ہے. جس نے ماہ حرام یہ ذوالحجۃ الحرام بھی ماہ حرام ہے یہ ذہن میں رکھیے گا جس نے ماہ حرام کے 3 روزے رکھے اللہ عز و جل اس سے آگ سے 700 سال دور فرما دے گا. یعنی جمعرات جمعہ اور ہفتے کے دن کا روزہ یہ لکھا. نمبر 2 ماہ حرام میں 1 دن کا روزہ رکھنا عام دنوں میں 30 روزے رکھنے کے برابر ہے اور ماہ رمضان المبارک میں 1 روزہ رکھنا ماہ حرام میں 30 روزے رکھنے کے برابر ہے. اللہ عز و جل جب کسی بندے سے محبت کرتا ہے تو اسے افضل اوقات میں افضل ترین اعمال کی توفیق دیتا ہے تاکہ اسے بہترین اجر و ثواب عطا فرمائے. اور جب اللہ عز و جل کسی بندے سے ناراض ہوتا ہے تو اسے افضل اوقات میں بدترین اعمال کے حوالے کر دیتا ہے تاکہ شعائر کی حرمت پامال کرنے اور حرام ٹھہرائی گئی اشیاء کی حرمت کا خیال نہ رکھنے کے باعث اس کی برائیوں میں کئی گنا اضافہ کر دیا جائے. تو جیسے اب یہ جو ہم جمع ہوئے نا یہ عام دنوں کے مقابلے میں زیادہ اس کی فضیلت ہے, افضل اعمال, افضل دنوں میں افضل اعمال ثواب زیادہ ملتا ہے. تو کل کا دن بھی افضل ہے اور پھر کل پیر شریف بھی ہے اور مدعی انعام بھی ہے روزے کا, اور ویسے بھی پیر شریف کو روزہ رکھنا سنت بھی ہے. ہے کوئی ترکیب؟ تو یہ روزہ رکھیں گے,
سحری کریں گے, یہ لوگ
باپا کے ساتھ کریں گے,
چل سحری
سبحان اللہ.
بھائی اس میں تو میرا خیال کچھ کمی کا اندیشہ رہے گا, سو جائیں گے تو پھر بےچارے.
جو فیضان مدینہ میں رکتے ہیں تو جامعۃ المدینہ کی عمارت کے نیچے جن کا سونا ہوگا تو اس کو انشاءاللہ,
یہ بھی نہیں سمجھ پڑتی ہوگی یہ کہاں عمارت, یہ ڈھونڈتے ہوں گے کھو کے اپنے کو, خود مدینہ میں ڈھونڈتا ہوں کدھر مدینہ. جامعۃ المدینہ کی عمارت کی چھت کے نیچے سونا یہ پتا کہاں ہے؟ اس وقت جہاں ہے آپ یہی ہیں نا, یہ نہیں ہے. ماشاء اللہ سمجھتے ہیں, 3 بجے ان کو اٹھائیں گے, تہجد بھی پڑھائیں گے بیچاروں کو, تو تہجد کا ثواب بھی اور دنوں کے مقابلے میں زیادہ.
سبحان اللہ,
افضل دن چل رہے ہیں نا.
پھر انشاءاللہ عزوجل سحری اور باپا کے مدنی پھول بھی ہوں گے انشاءاللہ.
سبحان اللہ,
صلوا علی الحبیب. جتنے آئیں گے ذمہ داران ان میں, تو یار کچھ دعا سلام آپس میں شروع ہو جائے, ایسی نہ ترکیب کریں. اگر اس میں کمی آئی ہے تو سب تو ایسے یقیناً نہیں ہوتے سلام کرتے ہیں, ایسی بات بھی نہیں ہے. ملاقات کے لیے گئے اور سلام, تو یہ تو سنت الموقع ہے سلام تحیجت, کسی سے ملاقات کرنی ہے اور اس اب سلام جو ہے یہ سنت موقع ہے. تو صحابہ کرام علیہ مردوان کا تو ایسا تھا نا کہ وہ جیسے درخت بیچ میں آ گیا, جا رہے ہیں درخت بیچ میں آ گئے, دنوں الگ ہو گئے, اب یہ پھر آمنا سامنا ہوا, ملاقات ہو گئی, پھر سلام. ابو داود نے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت کی, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا جب کوئی شخص اپنے بھائی سے ملے تو اسے سلام کرے, پھر ان دونوں کے درمیان درخت یا دیوار یا پتھر حائل ہو جائے اور پھر ملاقات ہو تو پھر سلام کرے. تو ہم کو بھی چاہیے کہ ایک مکتب سے دوسرے مکتب میں آئے تو السلام علیکم, باہر نکلے پھر اندر داخل ہوئے جو بیٹھے السلام علیکم, استنجا خانے میں گئے اب فارغ ہو کر آ گئے تو اسنائی بھائی بیٹھے ہوئے آپ کے السلام علیکم, یہ سب مزہ ہو جائے گا. اور یہ کتنی پیاری, آپ سلام پر دو غور تو کریں, السلام علیکم تم پر سلامتی ہو, تو دعا پورے کی پوری دعا ہے اور بہت جامع دعا ہے. سلامتی ہو, جان کی سلامتی, مال کی سلامتی, ایمان کی سلامتی, جو بولو یار میں سلامتی ہو. پھر نیت بھی کر لی جائے, ذہن نصیب کو بتائے گا نیت کیا ہے سلام کی, دو ادھر ہیں اچھا ہیں پنجتن کے 5 آگے. حضرت طفیل بن ابی ابن کعب رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ وہ حضرت عبداللہ بن عمر رضی اللہ تعالی عنہما کے پاس جاتے تو وہ ان کو ساتھ لے کر بازار کی طرف چل پڑتے. راوی کہتے ہیں جب ہم چل پڑتے تو حضرت عبداللہ رضی اللہ تعالی عنہ جس ردی فروش, دکاندار یا مسکین کے پاس سے گزرتے اس کو سلام کہتے. تو فعل رضی اللہ تعالی عنہ کہتے ہیں ایک دن میں حضرت عبداللہ کے پاس گیا رضی اللہ تعالی عنہ, تو انہوں نے مجھے ساتھ بازار چلنے کو کہا. میں نے عرض کی بازار جا کر کیا کریں گے, وہاں آپ نہ تو خریداری کے لیے رکتے ہیں, نہ سامان کے متعلق پوچھتے ہیں, نہ بھاؤ کرتے ہیں اور نہ بازار کے مجلس میں بیٹھتے ہیں. میری تو گزارش یہ ہے کہ یہیں ہمارے پاس تشریف رکھیں ہم باتیں کریں گے. فرمایا اے بڑے پیٹ والے, طفیل رضی اللہ تعالیٰ عنہ کا پیٹ بڑا تھا, ہم صرف سلام کی غرض سے جاتے ہیں, ہم جس سے ملتے ہیں اس کو سلام کہتے ہیں. تو بازار میں جانے کا ان کا فعل بہت مقدس فعل ہے. اس وقت کے بازار بھی پھر یہ صحابہ کرام کی نگاہوں کی حفاظت پر بھی کوئی کلام نہیں کر سکتا. آج کل کے بازار کو ان بازاروں پر قیاس کرنا سمجھ میں نہیں آ رہا کہ آج کل کے بازار عورتوں سے پٹے پڑے ہوتے ہیں. کہ سلام کرنے کی نیت سے جانا ہے نا بازار, فی الحال بازار کے بدلے فضا مدینہ آ جایا کرے.
سبحان اللہ,
جی بھر کے لوگوں کو سلام کرے, دروازے میں کھڑے ہو جائیں, سلام ہی سلام, سلام ہی سلام, مسجد کے دروازوں پر سلام, مسجد میں نمازیوں کو سلام کرنے کی ایک صورت ہے کہ جیسے بعض لوگ پھر زیادہ ہی پھر ہو کے غیر محتاط ہوتے ہیں تو مسجد میں داخل ہوئے السلام علیکم زور سے کہتے ہیں, حالانکہ لوگ نمازیں پڑھ رہے ہوتے ہیں, اس کی بھی اجازت نہیں ہے. یا کوئی اپنا ورد وظیفہ پڑھ رہا ہے تو اس کو بھی سلام نہ کیا جائے. کل یہ بھی طے ہوا تھا کہ بہار شریعت میں جو سلام کا باب ہے 16 حصے میں, وہ پورا پڑھ لینا ہے تاکہ ایک بار پھر وہ سلام کے فضائل وغیرہ پڑھیں گے نا تو جذبہ بڑھے گا, مسائل بھی اس کے تازہ ہو جائیں گے. اگر پڑھ بھی لیا تو یہ دوبارہ پڑھنا تھا, اب خدا جانے کسی نے پڑھا یا نہیں. اچھا ایک دیوانے نے پڑھ لیا اور کسی نے نہیں پڑھا, میرے تحفے کا حقدار ایک ہی بنے گا.
پاپا ایک تو اسلامی بھائی ہو گئے, باقی ہمارے جو رہ گئے وہ کیا کریں ہم؟
ان کو سزا دی جائے گی تو سب کو اب کیا سزا دی جائے کہ سلام کے ساتھ ساتھ مصافحے کا باب بھی پڑھنا ہے, اسی میں شامل ہے سلام و مصافحہ دونوں ہی شامل ہے. اب کب تک پڑھ لیں گے؟ آئندہ 25 گھنٹے میں سب پڑھ لیں گے. تو مصافحہ بھی کیا جائے اور مصافحہ بھی سنت کے مطابق کیا جائے. السلام علیکم کہیں گے 10 نے کیا, السلام علیکم ورحمۃ اللہ کہیں گے تو 20 نے کیا, السلام علیکم ورحمۃ اللہ وبرکاتہ 30 نے کیا. بالکل بہت ہی یعنی کہ آسان ہے نا یہ نیکیاں ملنا, بہت آسان طریقے. اسی طرح جواب میں بھی وبرکاتہ تک کہیں.
بابا یہ 10, 20 اور 30 نیکیوں والا جو مدنی پھول ہے, آپ شاید دسیوں مرتبہ مدنی مذاکرے میں بیان کر چکے ہوں گے.
جی جی,
لیکن ہماری عادت
یوں دل جلتا ہے میرا یار, یہ وبرکاتہ کیوں رائج نہیں کرتے جس کی حدیث پاک میں ترغیب موجود ہے. 10 نیکیاں ملتی ہیں اور قیامت کے دن ایک نیکی جب ڈھونڈنے نکلیں گے نا تو نہ ماں دے گی, نہ باپ دے گا, نہ میاں دے گا, نہ بیوی دے گی, نہ بیٹا دے گا, ایک دے گی. یہ روایتیں یہ بیان کرتے رہتے ہوں گے مبلغین, لیکن یہ 10 نیکیاں یوں بڑی آسانی سے چھوڑ دیتے. گناہگار نہیں ہے لیکن وہی کہ اپنے حریص نہ بن جائیں نیکیوں کے. اچھا نوٹوں کے حریص ہیں, نہیں یار نیکیوں کا حریص بن جائے. نوٹوں کا حریص فائدے میں نہیں رہتا, نیکیوں کا حریص فائدے میں رہتا ہے. انڈرسٹوڈ ہے. اور سب کا ضمیر میرا امید ہے کہ تائید کرتا ہوگا, معید ہوگا میرا نیکی. تو آپ کوشش کریں السلام علیکم ورحمۃ اللہ وبرکاتہ کہنے کی. کبھی یہاں تعداد زیادہ ہوتی ہے ملنے ملانے والوں کی تو وہ مجبوری یا ایسی صورت میں نہ چاہتے ہوئے بھی وہ السلام علیکم پر گزارا کرنا ہوتا ہے. کبھی اس سے بھی زیادہ تخفیف کرنی پڑ جاتی ہے, وہ تخفیف کیا ہے یہ نہیں بتاؤں گا. اگر آپ لوگ آسانی والے آ جاؤ گے اس میں, نام میرا ہوگا پھر, باپا نے بولا تھا. اللہ کہ وہ تخفیف بھی نہیں ہو تو قرآن سے ثابت ہے جو میرے ذہن میں اس وقت ہے.
باپا اس موقع پر جو پہنچ گیا اس کو اظہار کرنا چاہیے یا خاموش رہنا چاہیے؟
نہیں ہاتھ اٹھا رہے ہیں پہنچے ہوئے, ان پہنچے ہوئے کو چاہیے کہ دوسروں تک نہ ہی پہنچائیں.
یہ الگ ہے کہ یہ خود کہاں پہنچے ہوئے,
خود کہاں تک پہنچے بھی کنفرم نہیں ہے نا. تو اس لیے جوہلا کے ایمانوں کے تحفظ اس میں ہے کہ ہم ایسی بات جو شرعاً درست ہو لیکن عوام کے لیے نئی ہو اور وہ اس کو ہضم نہ کر سکتے ہو उससे भी हम एहतियात बरतें। जैसा कि आला हज़रत रहमतुल्लाह ताला अलैह फरमाते हैं, इमामे का शिमला छोड़ना यकीनन सुन्नत, मगर जहां जो हाल ने जाहिल लोग इस पर हंसते हों, वहां उलमाए मुताखिरीन ने गैर हालत नमाज में इससे बचना इख्तियार फरमाया, जिसका मंशा वही हिफ्ज़े दीन अवाम है। शेख मुहक्किक मौलाना अब्दुल हक मुहद्दिस देहलवी कुद्दसा सिर्रुहुल कबी रिसालाए आदाब लिबास में फरमाते हैं, फोकाहा के पास शिमला छोड़ने पर बहुत से दलाइल कियासिया मौजूद हैं और वो इसको सुन्नत मुअक्कदा समझते हैं, मगर उलमाए मुताखिरीन ने जो गाले जमाना के तान व तमस्खुर से बचने के लिए सिवाय नमाज पंजगाना के शिमला नहीं छोड़ते हैं। ये उस दौर के हिसाब से होगा, अब तो वो क्या शिमला और क्या ना शिमला इमामा ही कौन मानता है, अब तो वो दौर ही चला गया, पहले लोग शिमला इमामा बकसरत बांधते थे, जैसे वहां का रवाज होता होगा ना बाज जगह का उस दौर में, अब भी क्या पता कहीं होता हो तो बगैर शिमला का बांधते हो। अब ये शिमला क्या ये भी बताना पड़ेगा सर, ये थोड़ी पता होगा, शिमला तो मिर्ची आती है मोटी मोटी सलाद में डालते हैं, हमारे यहां तो शिमला इसको बोलते हैं, शिमला करारदाद या शिमला मुआहिदा हुआ था, जैसा भी है ना हमारे मुल्क में, कहां कि शिमला क्या होता है
पापा, उगता कहां है ये शिमला, ये पूछ लिया जाए पापा।
अब ये कि शिमला क्या होता है, ये जिसको नहीं मालूम वो हाथ उठा दे तो मैं बता दूंगा कि मेरी मुराद शिमला से क्या है।
पापा उठ रहे हैं, हाथ उठ रहे हैं,
एक ही उठा है, नहीं गिरफ्तारी नहीं होगी आपकी, गिरफ्तारी नहीं होगी, घबराएंगे
नहीं, नहीं पापा थोड़ी घबराहट है इसलिए हाथ कम उतार
नहीं, उठा नहीं, नहीं, नहीं। गिरफ्तारी नहीं,
उठ गए पापा, चंद हाथ उठ गए, पूरा उठाया आधा आधा नहीं उठाए भाई,
बाकियों को सबको पता है, तब मैं पूछ लेता हूँ किसी से, तब फिर गिरफ्तारी हो जाएगी
पापा, ये तीन चार
जल्दी शराफत याद उठा दो, नहीं पता है तो, नहीं पता है तो
आगे वालों को भी इजाजत दे दो पापा हाथ उठाने की,
हाँ नहीं पता है तो अब ये तो खवास है, नहीं पता होगा खवास का भरम है, पर्दे में रहना चाहिए। हाँ भाई चलो
पापा हाथ उठा दे,
बिल्कुल मेरी सीध में जो साहब बैठे हैं वो बताएं, क्योंकि इन्होंने हाथ नहीं उठाया ना मालूम होने का, तो शिमला मालूम है आपको, बता दीजिए क्या है, आप मुड़कर जिन्होंने देखा उन्हीं से पूछ रहा हूं, आप बता दीजिए शिमला क्या है, गिरफ्तारी के लिए तैयार, हाँ आपसे जो अभी मुड़ के देखे बगैर चादर के, शिमला बता दीजिए, मेरी मुराद शिमला से क्या है, सोच के बताना, ये या ऊपर जो नजर आ रहा है लटक रहा है थोड़ा सा, जवाब दुरुस्त है
पापा, गिरफ्तारी वगैरह का तय नहीं था, अपनी मर्जी से मतलब कबूल कर लें,
बिल्कुल
इनको पता है, ये जाकर दूसरों को भी सिखाएंगे, अगर 12 माह का सफर हो जाए तो दुनिया भर में
इनके मालूमात माशाल्लाह बहुत है,
इसका मतलब इनको वक्फे मदीना हो जाना चाहिए,
मैं तो हूं ही वक्फे मदीना, 12 माह में काम भेज रहे हो मुझे।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू,
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू, शिमला बोलने से पहले क्यों नहीं सलाम किया, ये माइक का कमाल है, कल भी इस पर तबसरा किया था मैंने, माइक में आता है सलाम होता है टून बदल जाती है, अंदाज भी गुफ्तगु का वो सुलझा हुआ सुथरा निखरा हो जाता है। चलिए कुमार
पापा किस तरह सलाम करते हैं,
तजरे भाई यही है कि जब माइक हाथ में आती तो इस तरह में सलाम करते हैं, अस्सलाम वालेकुम बापा जान,
बापा मुआफ फरमा दे,
यूं करके वो बेचारे शुरू होते हैं, चलो माफ किया बताइए, अब ऐलान कर दीजिए।
वैसे ही मैं 12 माह में काफिले में हूँ जी,
अब बढ़ा दीजिए, काश
अभी पढ़ रहा हूँ जामिया में, तो इंशाल्लाह जब भी मौका मिलेगा काफिले में इंशाल्लाह सफर करता रहूंगा,
जदवल के मुताबिक सफर करते रहे
इंशाल्लाह।
शेखोपुरा के अच्छा 12 माह में यहाँ है इसलिए वो मदनी मुजाकरों की तरकीब हो जाती है, माशा
पापा शेखोपुरा वालों के लिए भी तो मदनी मुजाकरा है ना मदनी चैनल पर,
मदनी चैनल के जरिए वहां देखना चाहिए
इंशाअल्लाह ताला, पापा जहां जहां हाजिरी होगी नियत है, अभी यहां जहां मैं हाजिर हूं यहां भी जिम्मेदारान साथ बैठे हैं, नियत की है कि हम सब ने भी के सलाम फैजान सलाम کہ یہ تحریک انشاءاللہ دنیا بھر میں عام کریں گے.
ایک مسجد بنوا دو نا یار, مسجد فیضان سلام آپ بنا دو نا یار, آپ بنا دو
موقع ہے جلدی لبیک
فیضان سلام.
ہر کابینہ کا نگران نیت
تو پھر اس میں تذکرے ہوں گے بھائی یہ کیوں, تو بولا یوں کہ ہم کو ایک ہدف ملا سلام پھیلانے کا.
بھائی کون کون نگران کابینہ
امت میں سلام پھیلاؤ, سلامتی سلامتی.
فیضان سلام کتنے دنوں میں, کتنے دنوں میں,
کب تک؟ اندازن 12 ماہ کے اندر میں انشاءاللہ مختلف شہروں میں ملکوں میں جہاں جہاں سن رہے ہیں بھائی آداب بھیجے کہ کب تک فیضان سلام مسجد بنا لیں گے انشاءاللہ.
فیضان سلام جاری رہے.
بے جا حاضر ہوں, یہاں بھی اسلامی بھائیوں نے الحمدللہ عزوجل نیت کی ہے کہ ہم ایک مسجد یہاں سے بھی, چاہے مدری مرکز کہیں بھی بنائے, امید ہے کہ یہاں سے ایک مسجد بنانے کی اسلامی بھائیوں نے ابھی فی الحال ہاتھوں ہاتھ نیت کی ہے
ماشاء اللہ. تو اس کی پیمنٹ کب تک کریں گے؟ پیمنٹ کریں گے تو یہ شروع کریں گے نا. آج روکڑا کالے ادھار. مسئلہ یہ ہے کہ یہ ابھی ذمہ دارن کابینہ والے اور ہیں نا, یہ تو بول دیں گے ہمارے علاقے میں ہم بنائیں گے, اس میں ان کو چندہ کرنے دو. اپنے کسی غریب مسکین علاقے میں, میرے بلوچستان کے غریب بیچارے زلزلہ زدہ, وہاں تو 125 بھی بنائے تو کم ہے, کئی مسجدیں شہید ہو چکی ہیں. تو کوئی ایسی مطلب یہ آپ جہاں بیٹھے ہیں وہاں ماشاء اللہ مخیر حضرات کی کمی نہیں ہے, تو ایسے مقام پر ہم مسجد, یہ مسجد خدام المساجد کی ہم ثواب دیت پر چھوڑیں.
باپا سکھر سے 12 ماہ میں فیضان سلام مسجد کا ایس ایم ایس آیا ہے. ایسا ہمارے پاس جو اکاؤنٹ نمبر موجود ہے وہ اس وقت وہ خدام المساجد کا ہے, جس سے خدام المساجد کو پورے طور پر اختیارات ہوں, کسی جگہ پر بھی یہ رقم استعمال کرے ہر نیک و جائز کام کے اختیارات کے ساتھ, یہ ہم اکاؤنٹ نمبر چلا سکتے ہیں. لیکن یہ فیضان سلام کے لیے خاص نہیں ہے. باپا فیضان سلام مسجد کے حوالے سے کچھ سلسلہ جاری تھا, رکن شورا کے ایس ایم ایس موصول ہوئے, یو ایس اے میں بھی فیضان سلام مسجد 12 ماہ کے اندر بنانے کی نیت ہے انشاءاللہ عز و جل. ہند رضوی کابینہ یو پی سے 12 ماہ میں 2 مساجد کی نیت کا ایس ایم ایس آیا ہے.
مرحبا مرحبا.
یہ کسی خاص مسجد فیضان اسلام کے لیے اکاؤنٹ نمبر نہیں ہے, مدنی چینل کے ناظرین متوجہ ہوں, یہ مجلس خدام المساجد جو ہماری مسجدیں وغیرہ تعمیر کرتی ہیں, مدنی مراکز بناتی ہے, یہ ان کے لیے ہر نیک و جائز کام میں خرچ کرنے کے اختیارات کے حوالے سے یہ رقم دینے کا سلسلہ ہوتا ہے. یہ خاص فیضان اسلام مسجد کا اکاؤنٹ نمبر نہیں ہے. اور اسی طرح رکن شورا کا میسج آیا کہ خورشیدی کابینہ میں 12 ماہ میں انشاءاللہ عز و جل فیضان سلام مسجد منائی جائے گی
انشاءاللہ.
فیضان سلام مسجد انشاءاللہ, امید ہے کہ ساؤتھ افریقہ میں بھی بنے گی, امید
انشاءاللہ.
غیبت کے خلاف جنگ
جاری رہے گی,
نہ غیبت کریں گے نہ غیبت سنیں گے
انشاءاللہ.
محبتوں کے چور
چول خور لگا رہے گا
انشاءاللہ,
عز و جل
سر پہ امامہ
سجا رہے گا,
پہ داری
سجی رہے گی,
سر پر زلفیں
سجی رہے گی,
اکثر نظریں
جھکی رہے
گی, حیا سے نظریں
جھکی رہے
گی انشاءاللہ,
عز و جل
شیطان کے خلاف جنگ
جاری رہے گی,
مسجد پر تحریر
جاری رہے گی.
ہمارے یہاں چاہے پاکستان ہو یا دنیا بھر میں جہاں جہاں پہ بھی ہمارے اسلام بھائی رہتے ہیں, یا عام مسلمانوں کے لیے بھی اس وقت جو دنیا بھر میں ایک بہت بڑا پرابلم ہے وہ ہے باپا بچوں کی صحیح تربیت. یوں سمجھیے کہ یہ ایک عالمگیر مسئلہ بالکل بنا ہوا ہے. ایون کہ اگر باپ مذہبی ماحول میں ہے یا دینی ماحول میں اس طرح کے کوئی ترکیب ہے بھی, تو وہ مطلب گوشت دیکھ رہا ہے کہ میں اپنا بچے کو ماحول میں نہیں لا پا رہا ہوں, یا بعض خود ماحول میں نہیں آ پا رہے مگر مذہبی ذہن بنا ہوا ہوتا ہے, وہ چاہتے ہیں کہ میرا بچہ مذہبی ذہن میں آ جائے, اور بالکل آؤٹ بہت الگ سے ہو گئے بچے, یعنی باپ بچوں کو دیکھ دیکھ کر. پھر بچیوں کے مسائل اور زیادہ مطلب کہ گمبھیر ترین ہے اس وقت, گمبھیر ترین ہے, اور باپ اور والدہ وغیرہ جو نا وہ پریشان ہیں. تو اب یہ کہ جو ہوا سو ہوا, اس میں یقیناً جو ایک تربیت کا اور جو سمجھانے کا فقدان رہا जो हुआ सो हुआ, अगर हम आज से कोई ऐसा काम शुरू करना चाहें कि हमारा जो बच्चा है, हमारा जो ये मदनी मुन्ना या मदनी मुन्नी है, ये मतलब ये भटकने से रह जाए या जो भटके हुए हैं उनको किस तरह राय रास्ते पे लाया जाए, हम में से हर एक को, चाहे यहाँ जो हमारे इतने इस्लामी भाई जिम्मेदारान निगरान वगैरह मौजूद हैं, हो सकता है इनमें से भी एक तादाद अगर बाल बच्चों वाली होगी तो शायद इनको भी इस तरह का कुछ दर्द सर और कैफियत बनती होगी। मैं दो बच्चों को जानता हूँ मदनी मुन्नों को, वो कहते हैं कि हमें मतलब कि ये आप वाला हुलिया इख्तियार करना है, लेकिन माँ बाप ऊपर रहकर इनको वो पेरेंट्स का पप्पू बनाने के चक्कर में होते हैं, मगर मदनी मुन्ना बनाना इनकी समझ में आता भी नहीं भी आता। तो क्या आप इन मामले में कोई मदनी गुलदस्ता अता फरमाए बापा हम सबको?
अब इसमें मैं क्या अर्ज करूं, आपने एक बहुत बड़ा स्पीड ब्रेकर तो बता दिया कि खुद वाले देन स्पीड ब्रेकर है, तो ऐसी सूरत में ये मदनी मुन्ना बनेगा कैसे? तो पेरिस का पप्पू ही रहेगा, जब पहले से ही बातें होती हैं कि इसको अमेरिका भेजेंगे आला तालीम के लिए, जहां से आप बात करें ना वहां तो अमेरिका भेजते ना, तो अब ऐसी सूरत में वो अमेरिका में गैर मुस्लिमों के पास जाकर वो क्या उसकी इस्लाह होगी? इंग्लिश फास्ट बोलेगा तो बोले ये सुधर गया, तो कब्र में जाएंगे तो पता चलेगा ये सुधरा था या तुमको भी तबाह किया था, तो बाद में पता चलेगा, अभी तो सुथरा सुथरा लगेगा। तो अब मसला ये है कि स्पीड ब्रेकर वालिदैन है, दूसरा स्पीड ब्रेकर ये अपने मोबाइल फोन, फिर पीसी टेबलेट, इसी तरह के मुख्तलिफ जो गेम्स हैं वो चले हुए हैं आजकल, तो ये ऐसे स्पीड ब्रेकर है कि इसमें यूं कह लीजिए कि वो बच्चा कीचड़ से लथपथ होता ना तो हम इसको धो डालते हैं, ये कीचड़ में डुबकियां खा रहा है और कीचड़ में निकाले बगैर इसको धोए कैसे, अब निकालने कैसे ये समझ में नहीं आती। इसके हाथ से मोबाइल फोन कौन ले, इससे पीसी टेबलेट कौन छीने, इनके माँ बाप की जहन साजी कौन करे? अच्छा फिर तालीमी इदारे में जो तबाही मची हुई है इस वक्त, तालीमी इदारों में बास किताबों के अंदर कुफरियात भी लिखे होते हैं इस्लामी ममालिक ही में, तो अब ऐसी सूरत में अब हम मतलब यानी कि वो काम कर रहे हैं कि पाँव में तकलीफ बहुत है, पाँव के तलवे में हम मरम लगा रहे हैं, पट्टी बांध रहे हैं, मगर पाँव का दर्द जा नहीं रहा, तकलीफ जा नहीं रही, वजह यह कि कांटा अंदर ही पड़ा है, तो जब तक कांटा अंदर है तो वो ना जख्म भरेगा, ना इसका सेप्टिक खत्म होगा, ना इसका दर्द जाएगा, तब कांटा कैसे निकाले? ये जब तक हम अल्टरनेट नहीं देंगे कांटा निकलेगा नहीं, तो बाज ऐसे नासूर हैं कि जिनका अल्टरनेट नहीं है, मोबाइल फोन का अल्टरनेट आप क्या देंगे जो बच्चे बच्चे के हाथ में आजकल, ये पीसी टेबलेट का अल्टरनेट आप क्या देंगे? ये भी तकरीबन पैसे वालों के घरों में भाग गया है बच्चों में। अच्छा खुद भी टीवी पर गुनाहों भरे सिलसिले माँ बाप अपने बच्चों समेत देखते ही ना, डांस भी देखते हैं, मौसीकी म्यूजिकल प्रोग्राम ये देखते हैं, कार्टून नाचते हैं नचवाते हैं, सब हो रहा होता है। फिर इनके यहाँ जब तकारीब होती हैं शादी वगैरह की, उस वक्त जो तूफान बदतमीजी खड़ा होता है ये किससे छुपा हुआ है? तो ये सब वो कर रहा है, बच्चा जब इनको देखकर टांगे थिरकाता है, डांस करता है, तालियां बजाकर हौसला अफजाई कौन करता है? माँ बाप ही तो करते हैं। बच्चा गाना बोलता है तो माँ बाप खुश होकर उस पर वारी वारी जाते हैं। तो इस तरह मतलब ये कि इसकी मिस ट्रेनिंग घर से हो रही है, तालीमी इदारों से हो रही है। अब ये बच्चा बड़ा होकर फिर इसकी जब शादी होती है तो जो बीवी आई उसको रखता है गोल्ड हाउस में, और जिन माँ बाप ने इसकी मिस ट्रेनिंग की, गलत तरबियत की, उसको डाल आता है ओल्ड हाउस में। अब यूं कुछ निज़ाम बनता जा रहा है, ऐसी सूरत में अब कुछ समझ नहीं आती कि कैसे तरकीब बने, यानी कोयले बनते जा रहे हैं, और कोयला कितना ही धोए वो काला ही काला रहेगा, कालक जाएगी नहीं। तो ये अपनी औलाद को माँ बाप खुद ऊपर रहकर कोयला बना रहे, फिर ये कोयले की कालक इन पर भी चिपकती है, ये धुलती नहीं है, फिर रोते मेरे बेटे ने यूं किया, मेरे बेटे ने यूं किया, घर से निकाल दिया तो ये दिया, खर्ची नहीं देता, फुला नहीं करता। हालांकि मैं यही मिसाल दूंगा, किसी एक आलिम दीन का बता दो जिसने माँ बाप को कान पकड़ के निकाल दिया हो घर से या ओल्ड हाउस में दबेड़ दिया हो, एक भी नहीं मिलेगा। ये बनाना नहीं है, मुल्ला बनाना नहीं है इसको, ये मुल्ला बोलते हैं, हम मुल्ला नहीं बनाएंगे, हम मुल्ला नहीं, मिस्टर बनाओ, फिर तुमको धक्का मार के ना निकाले तो फिर देखना, हो तो यही रहा। तो माँ बाप को जितना सताती है औलाद आजकल, ये किसी से मख्फी नहीं है, बल्कि माँ बाप को आजकल तो जान से मारने के वाकयात बढ़ते चले जा रहे हैं, बात बात में जान से मार देते हैं। तो अब ऐसी सूरत में कैसे हो, तो माँ बाप को चाहिए कि वो अपना जहन बनाए कि मुझे अपनी औलाद को ये नोटें छापने की मशीन नहीं बनानी, बल्कि इसको नेकियां हासिल करने का चश्मा बनाना है, और ऐसा बनाना है कि मेरे मरने के बाद भी मेरे लिए सदका जारिया हो जाए। जैसे हदीस शरीफ में सदका जारिया औलाद वही होगा कि औलाद को इसने इल्मे दीन पढ़ाया, नेकी की हकीकी मानो, जिसको ये नेकी समझता है वो नेकी नहीं, जिसको इस्लाम ने नेकी कहा वो नेकी की उसको तरबियत दी, तो ये जब दुनिया से जाएगा तो ये औलाद इसके लिए दुआ करेगी। आजकल औलाद को दुआ करना कहां था, बल्कि बड़े बड़ों को रमजान शरीफ में इसके नजारे होते हैं। तो मैंने एक कुरान खत्म किया है, आप इसको बख्श देना, कोई बोलता है वो तीन कुरान खत्म किए तो उसको बख्श देना, मेरी माँ ने चार कुरान पढ़े रमजान में, आप उसको बख्श देना। तो इस बेचारे को बख्श देना भी नहीं आता, बख्श देना क्या होता है ये भी शायद समझता हो तो समझता हूँ, ईसा ले सवाब कर देना, ये भी जाके मौलाना को बोलते हैं, मुझे भी सीओ सैकड़ों बार लोगों ने बोला होगा, तो जाकर मस्जिद के इमाम को बोलाते होंगे कि वो आप इसको बख्श देना इसको। इन विचारों को ये भी नहीं आता, ईसा ले सवाब करना भी नहीं आता। तो जिस औलाद को ईसा ले सवाब करना नहीं आता, क्या खाक वो आपके पीछे आपका जनाजा पढ़ेंगे, वो क्या पता कि जनाजे की नमाज कैसे होती है, ये तो मौलाना जाने, माँ बाप ने बोला था इसको मौलाना नहीं बनाएंगे, इसको मिस्टर बनाएंगे। तो अब ये मिस्टर जो है, जब इस मिस्टर बनाने वाले माँ बाप का जनाजा सामने आता है तो वो मौलाना ही जनाजा पढ़ाएगा, हालांकि ज्यादा हक इसका था कि ये जनाजा पढ़ाता, लेकिन ये तो पढ़ाने का हाल ही नहीं है, ना हाल है, ये तो मिस्टर है, मिस्टर को कोई कौन खड़ा करेगा आगे, तो लोग सफे तोड़ के चले जाएंगे कि भाई इसके पीछे हम नमाज नहीं पढ़ेंगे, शूटेड बुटेड के पीछे, हमको तो मौलाना के पीछे पढ़ेंगे। इतना शोर तो लोगों में अब भी कम अज कम हमारे यहाँ है कि वो शूटेड बुटेड के पीछे नमाज नहीं पढ़ेंगे, वो मौलाना के पीछे पढ़ेंगे, जिसकी दाढ़ी हो सर पर इमामा हो तो अच्छी बात है, वरना कम अज कम वो ढूंढेंगे कि वो दाढ़ी वाले का इमाम बनाओ, सादा लिबास हो तो ज्यादा उससे उसको बतौर इमाम पसंद करेंगे। तो अल्लाह की बारगाह में जिसको ले जाने वाला ये बनाएंगे कि ये हमारा सिफारशी बनेगा अल्लाह की बारगाह में, इसमें ये समझते हैं कि ये बनेगा जो मौलाना है मिस्टर, ये हमारी सिफारशी हमारा नहीं बनेगा, जनाजा ये नहीं पढ़ाएगा। तब ये औलाद जिस पर आपने खर्चा किया, इसको अमेरिका भेजा तो लंदन भेजा तो जर्मनी भेजा, इसको आला तालीम दी, इसको एक के दस दस किस्से करने चाहिए ये सिखाया, टैक्स की चोरी किस तरह होती है, रिश्वत देने के क्या क्या गुर होते हैं, कारोबार किस तरह होता है, मिलावट किस तरह होती है, ये आपने सिखाया, ये सारी मिलावटें आपको यकीन माने ऐसी आड़े आएंगी, आपको यकीन ना तो बुढ़े होकर आजमा लेना, मरने की तो बाद में बारी आएगी। बाज होगा ये औलाद बुढ़ों को इतना सताती है जिसकी इम्तिहान, ऐसा दिल दुखाती है, ऐसी दिलादारी करती है कि बुढ़े टर टर मत कर, जो दो टाइम का खाना मिलता है वो भी नहीं मिलेगा, बस चुपचाप पड़ा रहे, ज्यादा बोल बोल नहीं कर, कैसा नाजुक दौर है, इसके मुशाहदे तो गली गली है। माँ बाप की नाफरमान औलाद किसने नहीं देखी, माँ बाप को सताने वालों को किसने नहीं देखा, ऐसे मुआशरे में हमारे कम होंगे, हमारे आप में से किसी ने देखा हाजरीन में कि जो माँ बाप को सताने वालों को कभी देखा, कि नौजवान ऐसे हैं जो माँ बाप को सताते हैं, जो कितने हाथ उठा देने देखा कि सताते हैं माँ बाप, घरों से निकाल देते, दर दर फिरते हैं। अरे यहाँ फैजान मदीना में आके ऐसे बाप देखे मैंने, जो बोलते हमारे को हमारे बेटे ने निकाल दिया, गरीबान पकड़ के मारते हैं, गालियां देते हैं और जान से मार देते हैं। अखबारों में ये खबरें आती हैं, विरसा हासिल करने के लिए कभी जान से मार देते हैं, कभी इसी वजह से मार देते हैं। जैसे कि अभी एक सुनाया था ये किस्सा, निगरान शूरा ने, कि एक इकलौता बेटा था, इकलौता, उस बेटे ने, वो बेटा बस इकलौता था तो लाड प्यार बहुत मिला था, जरूरत से ज्यादा लाड प्यार मिला था, तो वो थोड़ा बैग गया था और बहुत ज्यादा वो बुराइयों में पड़ गया, मुनशियात का आदी हो गया, नशे करने लगा। तो जब माँ को पता चला, माँ उसको खर्चा देती थी, माँ को जब पता चला कि ये तो यूं कर रहा है, नशे कर रहा है इसे, तो माँ ने पैसे देने बंद कर दिए, बोला मैं तुमको पैसे नहीं दूंगी। हालांकि बहुत सादतमंद था, माँ की खिदमत करने वाला था, ये पैसे बंद हो गए ना, तो अब इसने जिद की कि माँ तू मुझे पैसे दे, बोला मैं नहीं दूंगी, तू तो नशे करता है। इसकी खोपड़ी घूम गई और खंजर से पै दर पे वार करके उसने अपनी माँ को वहीं कत्ल कर दिया।
इसका बाप जो था ये ताजिर था,
बाहर मुल्क था,
दुनिया भर में दौलत कमाता था और बहुत दौलत कमाई थी। अब दौलत कमाने के बाद इसके जहन में ख्याल आया कि मैं अब जाऊं और अपने बीवी बच्चों से मिलूं। इसमें उसको घंटी बजी और घंटी पर उसको ये कहा गया कि तू जल्दी अपने मुल्क पहुंच, तेरी बीवी आखिरी टाइम गुजार रही है। जब ये पहुंचा बीवी से मिलने के लिए तो देखा तो बीवी मर चुकी थी, और पूछा कि कैसे हुआ तो पता चला इकलौता बेटा ही कातिल था। और जब ये इकलौते बेटे से जेल में मिलने गया तो वो अपने बाप से कहने लगा कि अगर तुम सिर्फ दौलत कमाने के बजाय मेरी तरबियत करते, मेरी देखभाल करते और मुझे मतलब कि तुम मतलब कि बुरी सोबत से बचाते तो क्या आज तुम ये दिन देखते? मुझे जगह तक पहुंचाने में क्या तुम्हारा किरदार और तुम्हारा हाथ नहीं है? ये पूरा वाक्य मैंने पढ़ा है। उसके बाद उस शख्स ने अपनी सारी दौलत ये खत्म कर दी और फिर एक एक को पकड़ कर वाक्य सुनाता था। इस तरह यह वाक्य किताब में लिखा हुआ है, इबरत है।
लेकिन बाबा अभी आप इरशाद
फरमा रहे ना, ये एक जैसे कि आपने उन वालिदैन को फोकस किया, उन वालिदैन के पर बयान किया कि जो इस तरह मतलब के तरबियत नहीं करते, लेकिन अगर मैं इसका थोड़ा सा दूसरी तरफ आऊं तो ऐसे भी कई वालिद आपको मिलेंगे, ऐसे कई माहौल वाले आपको मिलेंगे कि जो खुद माहौल में आ चुके लेकिन अब इनको अफसोस ये कि हमारी औलाद माहौल में नहीं आ रही है।
इत्तेफाक से आज ही सहरी के बाद कोई मदनी फूल का सिलसिला होता है, इसमें एक ने उठकर, क्योंकि इसमें हाजरीन को सवाल की इजाजत होती है, उसने सवाल किया कि मेरे बेटे, वही कि मैं बोलता हूँ इज्तिमा में आओ, काफिले में सफर करो, तो वो मेरी मानते नहीं है। दाढ़ी इमामे वाला था, बहुत माहौल में बेचारा अरसे से इस तरह, वो कि मैं किस तरह इनको अब तरकीब में लूँ, मेरे हाथ में आ नहीं रहे। तो मैंने उनको मशवरा दिया कि आप ने जबान से तो बहुत समझा लिया, अब आंसुओं की जबान इसको समझाओ, क्योंकि बाजों का समझाने में भी आदमी की आवाज तेज हो जाती है, सुधरता ही नहीं है। मर्दूद, जहन्नम में जाएगा तब तुझे पता चलेगा, कब्र में सांप बिच्छू चिमटेंगे ना तब तुझे एहसास होगा कि मेरा बाप सही कहता था। तो इस तरह की बातों से औलाद समझती नहीं है। मैंने कहा आपने जबान से बहुत समझा लिया जो भी अंदाज हो, लेकिन अब आप इसको आंसुओं की जुबान से समझाएं। और आंसुओं की जबान यानी कि उसको आप रोएं, उनके सामने रोएं, हाथ जोड़ें, पैर पकड़ें, तो इसको सिर्फ इल्तिजाएं करें, बेटा आ जा, इज्तिमा में आ जाएगा, बेटा नमाज पढ़ा करो, बेटा काफिले में सफर करो। इस तरह आप देखें इंशाअल्लाह सब बेहतर हो जाएगा। तो भाई वो तो इतना दिल जला था कि वो प्रैक्टिकल वहीं शुरू कर दिया, तो वहीं रोना शुरू कर दिया खड़े खड़े मेरा जवाब सुनने के बाद। तो इसलिए जिनके रिवर्स गियर नहीं लगते ना, हमारे सामने बहुत बेचारे आजी कर रहे होते हैं, लेकिन औलाद के सामने वही जो दो तीन जुमले सुनाए ना मैंने आपको, अब तो सुधर जा, आज तो नमाज पढ़ ले, अब तो बड़े दिन करीब आ गए, तो मुहर्रम आ रहा है, नमाज के लिए उठ। क्या मतलब जंगलियों की तरह उल्टा पड़ा रहता है? शैतान कहेगा
बाबा ये तो थोड़े सख्त जुमले हो गए, कभी ऐसा भी हो सकता है कि नर्म जुमला बंदा बोल रहा हो और उसका भी कोई मनफी असर पड़े, यानी उसका अंदाज भी सही ना हो और है नर्म?
अच्छा, नर्म जुमले भी गलत होते हैं बाजों का, तो रोते भी हैं, मगर रोते हुए जुमले वो बोलते हैं कि ये जुमले ना बोलते ना, खाली रोते ना तो कुछ और बात होती, यानी खाली अगर बाप औलाद के सामने कुछ ना बोले, खाली औलाद देख के इस तरह रोना शुरू कर दे तो आखिर औलाद है। आम आदमी भी आकर वो तो उसको तश्वीश होगी कि यार बेचारा रो क्यों रहा, हमदर्दी कर रहा भाई क्या हो गया, तो औलाद तुझे अबू क्या हो गया, अबू क्या हो गया, कहां दर्द हो रहा है, तो बता दे मेरे दिल में दर्द हो रहा है, मैं कार्डियो वालों का भी डॉक्टर बुलाता हूं, नहीं बेटा मेरा दर्द का इलाज तेरे पास है, अब वो ये कैसे हो सकता है, फिर उसको बता कि मेरा दर्द ये मेरे दिल में कि मैं तुझे मस्जिद में देखना चाहता
हूं,
मैं तुझे अल्लाह की बारगाह में झुका हुआ देखना चाहता हूं, मगर एकदम से उसको सारी लिस्ट ना दे दे कि दाढ़ी भी बढ़ानी है तुझे, इमाम भी सजा ले, जुल्फे भी रख ले, मदनी हुलिया भी बना ले और चल मदनी काफले में परसों जा रहा हूं मेरे साथ, तो मुश्किल हो जाएगा। इसको पहले मस्जिद का दरवाजा दिखाए, यानी कि स्टेप बाय स्टेप इसको चलाए, फिर नमाज पढ़ना शुरू करे, फिर इस तरह कभी और एक आध वो रोने का दौर चले तो फिर अब क्या हो गया आपको, तो फिर आप बोलेंगे बेटा वो दाढ़ी मुंडा ना हराम है, और मेरे को ये दिल जलता रहता कि मेरा बेटा हराम में मुबतला है, देख जिस आका का कलेमा पड़ा है उसके चेहरे पर सोनी मोनी दाढ़ी है। तो यूं करके अगर हिकमत अमली से कुछ कोशिश करे तो शायद तरकीब बन जाए, बाकी आजकल समझाना नहीं आता। आपको शायद याद होगा कि वो बाहर गैर मुल्कियों का एक तरबियत इज्तिमा था बैन अल-अक़वामी, यही फिजान मदीना में, और किसी ने इसी तरह ये फरियाद की कि मेरा बेटा यूं तो यूं, तो गालिबन उसको मैंने वो मनफी अंदाज में उसको चेक किया था कि इसको झाड़ते हो गए नहीं, तो मारते हो गए नहीं, समझा दो मैंने सब कर लिया, तो सब कर लिया तो अब यूं कर लो, अगर किसी को याद हो मुझे इस तरह का मुझे है ना कहा था ना पूरे अल्फाज याद नहीं, मैंने इसी तरह उसने सब वो एतराज कर लिया था, तो अब ये मारने और दाड़ने से वो जवान बेटा कहां हाथ में आएगा, झाड़ने के बजाय ना है फला हो कामरानी नरमी हो आसानी में, हर बना काम बिगड़ जाता है नादानी में, तो झाड़कर समझाना ऐसा है जैसे जिस बर्तन में कुछ डालना है पहले से उसमें कील ठोक कर सुराख कर दिया, तो झाड़ा ये हुआ सुराख, अब इसको जो भी समझा वो सुराख में निकलता रहेगा, तो गुस्से में बस वो कुछ समझ नहीं आई, अब वो हो सकता है कि थोड़ा एहतराम करेगा तो बाप के सामने जबान नहीं खोलेगा, समझ उसको नहीं आई, या सबके सामने समझाते हैं
आप?
मेरे सामने कई बार ऐसा हुआ कि बेटे को लाते हैं समझाओ, इसको समझाओ, बड़ी मुश्किल से आपके पास लाया हूं, अपनी अम्मी से बड़ी बदतमीजी करता है, मेरे को भी जवाब नहीं देता, अल्लाह के भी झगड़े करता रहता है, बस आज ये आपके पास लाए आप इसको सुधारे, तो कभी कभी मैं कान में बोलता हूं कि अब ये क्या सुधरेगा यार, बोला गया कल तक तो चलो मैं था ही जलील, अब तो मेरे पीर के सामने भी मैं जलील हो गया,
आखिरी कील ठोकने आ गया था ये,
अब आखिरी कील ठोक जाते मेरे पास आके, एक बार तो आप भी तो मुझे उठते, वो कितना पढ़ा लिखा आदमी था दुनिया भी एतबार से, बहुत पढ़ा लिखा बहुत बड़ी शख्सियत कह सकते हैं उसको,
बहुत दूर से लाया था,
आप बहुत बड़ी शख्सियत थी, वो अपने बेटे को ले आया कि आपका बड़ा अकीदतमंद है लेकिन बहुत तंग करता है, वो सब के सामने उसको फंसा दिया गया, तो फिर तो बहुत पढ़ा लिखा आदमी था, मैंने उसको समझाया, मैंने कहा ये इस तरह इसकी सलाह नहीं होगी ना, इस तरह ये समझेगा, आप मुझे जो भी अलग से फरमा देते ना या लिख कर दे देते, मैं अपनी हिकमत अमली से मौके की मुनासिबत से उसको समझाता।
आपने बाबा एक वालिद साहब को मुझे याद है मशवरा दिया था कि अल्लाह ताला बाप की दुआ कबूल फरमाता है, دل کی اتھا گہرائیوں سے اپنی اولاد کے لیے دعا کرتے رہا کریں. تو امید ہے کہ جب باپ خلوص دل کے ساتھ دعا کے سارے جو تقاضے پورے کرتے ہوئے اولاد کے لیے دعا کرے تو امید ہے کہ بہت فرق پڑے گا. اور میں نے دیکھا بھی وفا کہ بعضوں کو آپ نے سمجھایا ہے اور جنہوں نے آپ کے دیے ہوئے مدنی پھولوں پر عمل کیا ہے ذاتی طور پر میں نے دیکھا ہے کہ ان کے گھر میں اور ان کی اولاد میں نمایاں تبدیلیاں نظر آئی ہیں. ظاہر ہے کہ ایک عقل میں آنے والی بات ہے کہ سفید رنگ کو کالا کرنا مشکل نہیں ہے. سفید رنگ پر ایک ہاتھ کالے کا مارے نا تو سفید کالا ہو جاتا ہے, لیکن جس دن آپ کو کالے کو سفید کرنا ہوگا نا تو کالے کو سفید کرنے کے لیے تھوڑا نہیں بہت سفید چاہیے. آپ سفید مارتے رہیں گے کالا ابھرتے ہوئے سامنے آتا رہے گا, پھر سفید ماریں گے پھر کالا سامنے آ جائے گا. تو سفید کو کالا کرنا تو شاید ایک ہاتھ کالا لگاؤ گے نا تو سفید بھی چھپ جائے گا کالا نظر آ جائے گا, لیکن جب آپ کو کالے کو سفید کرنا ہوگا نا تو آپ کو اس کالے کے اوپر بہت سفیدی کرنی پڑے گی, اتنی سفیدی کرنی پڑے گی کہ سفیدی کی تے ہو جائے تب جا کر وہ کالا دبے گا.
بجا فرمایا اچھا جو ہے نا وہ دھاڑ کر کے برا بن جاتا ہے, لیکن برا اچھا بننے کے لیے بہت وقت لیتا ہے. الا کسی کا دل چوٹ کھا جائے, رب مقلب القلوب ہے, دلوں کا پھیرنے والا ہے, وہ دلوں کو پھیر دے. تو واقعی یہ بھی صحیح توجہ دلائی کہ دعا بھی مانگی جائے, کہ باپ کی دعا اولاد کے حق میں قبول ہے. تو جس کی اولاد رائے راست پر نہیں آتی وہ گڑ گڑا کر اپنی اولاد کے لیے دعا کرے. جمعہ کے دن ہو سکے تو جمعہ کے دن عصر تا مغرب, جہاں نماز عصر پڑھ لی نا اب وہیں بیٹھا رہے اور مغرب تک یا اللہ ہو یا رحمان ہو یا رحیم ہو پڑھتا رہے. جب سورج ڈوبنے کا یقین ہو جائے تو گڑ گڑا کر اپنی اولاد کی اصلاح کی دعا مانگے, انشاءاللہ دعا قبول ہوگی, اس کا دل نرم پڑ جائے گا اور اس کا دل جو ہے وہ دین کی طرف آ جائے گا انشاءاللہ عز و جل. یہ جمعہ کے لیے خاص مطلب ہے, عام دنوں میں بھی یہ کر سکتے ہیں عمل. یا اللہ ہو یا رحمان ہو یا رحیم ہو, یہ بعضوں کے نزدیک اس میں اعظم بھی ہے, اس کا اثر بہت ہے. تو اس طرح اگر اپنی اولاد کے لیے آپ دعا کریں گے نا تو باپ کی دعا, ویسے حدیث شریف میں کہ باپ کی دعا اولاد کے حق میں قبول ہوتی ہے, اور شاید اس کی شرح میں یہ کہ ماں کی دعا بھی قبول ہوتی ہے, لیکن حدیث شریف میں باپ کا ذکر ہے. بلکہ یاد پڑتا ہے کہ باپ کی دعا اور بد دعا دونوں قبول ہوتی ہیں. تو دعائیں بھی دیتے ہیں اور بعضوں کا بد دعائیں بھی دیتے ہیں.
جی
تیرا ستیہ ناس جائے تو صحیح نہیں ہوتا, کھانا خراب. اب کھانا خراب کہہ تو گیا, پھر جب شادی ہوئے طلاق ہو گئی تو روئے گا بھی یہ باپ, کھانا خراب کی بد دعا دی تھی جو تو نے. پتہ نہیں نا کھانا خراب کیا ہوتا ہے, کھانا خراب کا مطلب یہ تھوڑی کہ دوپہر کا کھانا جو کھایا تھا وہ خراب ہو جائے. کھانا گھر کو بولتے ہیں, کھانا خراب یعنی تیرا گھر خراب ہو. یہ واقعی یہ ایک سے نکل گیا مجھے وہ, یہ ورنہ وہ عوام جو ہے نا کھانا خراب کے معنی نہیں سمجھتے ہوں گے, کھانا خراب بولتے ضرور ہوں گے. ابھی حاضرین کو پوچھتے تو پتہ چل جاتا کہ کھانا خراب کس کو بولتے. تو عوام پٹے یا اپنے میمنی پٹے بولتے, پٹے عورتیں ایسی دیتی ہیں دو ٹکڑے پٹے اور بدوائیں کوسنے, تو اس سے پھر بعض اوقات ہو جاتا قبولیت کا وقت ہوتا ہے تو جیسا کہتی ہے ویسا ہو جاتا ہے. اس سے بچنا چاہیے. جیسے زم خشری کا واقعہ ہے کہ وہ ایک بار, وہ زم خشری خود کہتا ہے, ایک بہت بڑا رائٹر گزرا ہے, یہ معتزلی مولوی گزرا ہے, معتزلی تھا. تو اس نے چڑیا پکڑ لی, چھوٹا تھا بولا میں بچپن میں چڑیا پکڑ لی اور اس پہ دھاگا باندھ دیا اور وہ چڑیا اڑ کے وہ دراز میں دیوار کی گھس گئی. تو اس کے دھاگا لٹک رہا تھا, میں نے دھاگا پکڑ لیا اس کا اور میں نے کھینچا, وہ دراڑ میں دیوار کی دراڑ میں چھپ گئی, دھاگا باہر رہ گیا, دھاگا میں نے کھینچا تو وہ پھڑ پھڑا کے نکلی, لیکن دھاگے سے اس کی ٹانگ ٹوٹ گئی. میری ماں یہ منظر دیکھ رہی تھی, وہ تڑپ اٹھی اور اس نے مجھے بد دعا دی کہ مرنے سے پہلے خدا تیری بھی ٹانگ توڑے. پھر بولا بس وہ میں آگے بڑا ہوا, پڑھا لکھا, پھر کسی تعلیمی دورے پر گیا تھا، گھوڑے سے گر گیا، ٹانگ خراب ہو گئی، طبیبوں نے کہا کہ جان بچانی تو ٹانگ کٹوانی ہوگی، آخر کار میری ٹانگ کاٹ دی گئی، یہ ماں کی بد دعا کی وجہ سے میں لنگڑا ہو گیا۔ ہو سکتا ہے بعد میں ماں اگر زندہ ہو تو پچھتا ہی ہو کہ میں نے اپنے بیٹے کو کیوں بد دعا دی۔ تو اس لیے کوسنے دینے والی مائیں جو باپ ہیں، یہ سب دھیان رکھا کریں اپنی اولاد کو۔ جب آپ اصلاح کی بات کرتے ہیں، چاہتے بھی کہ اصلاح، تو اس کو کیوں بیچارے کو تباہی کی بد دعائیں دیتے ہیں۔ واللہ تعالی اعلم ورسولہ اعلم، عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم، صلوا علی الحبیب
صلی اللہ تعالی علی محمد۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
بابا، جس طرح اسلامی بھائی آپ سے عرض کر رہے تھے کہ آپ علاقوں میں جاتے تھے اور پھر اس طرح مدنی کاموں کا سلسلہ ہوتا تھا، اسلامی بھائی خوش ہوتے تھے، تو اسی طرح بابا بعض نئے اسلامی بھائی ہمارے ماحول سے وابستہ ہوتے ہیں، کافی ایکٹیو ہو جاتے ہیں ماشاءاللہ، لیکن ظاہر ہے کہ تنظیمی معاملات انہیں اتنے معلومات نہیں ہوتی، تو ہم جیسے کہ ان کے ساتھ وقت گزارتے ہیں، انہیں ماحول بھی ملتا ہے، تو بسا اوقات ان کی غمی خوشی میں بھی ہم جاتے ہیں تو وہ بہت خوش ہوتے ہیں۔ تو بابا کبھی جیسے تنظیمی مصروفیات کی بنا پر، اب جیسے آج یہاں موجود ہیں تو ایک اسلامی بھائی ہمارے بہت ایکٹیو ہیں ماشاءاللہ، نئے ماحول سے وابستہ ہوئے اور قافلہ ذمہ دار انہیں بنایا، ان کی ہمشیرہ کی شادی تھی، مجھے مطلب بہت کہا انہوں نے کہ آپ نے ہمارے یہاں لازمی آنا ہے، لازمی آنا ہے، لیکن بابا اب ہم جیسے یہاں حاضر ہیں تو اب میں کل اگر ان سے ملاقات کروں تو میرا انداز کیا ہونا چاہیے؟ میں تنظیم ہے اور تنظیمی مصروفیات ہیں، میں نے ان کو عرض بھی کی باپا کی بارگاہ میں حاضری ہے اور باپا کی بارگاہ میں شرکت ہے، تو وہاں آج ترکیب نہیں بنی، اب میرا کل ان سے ملنے کا انداز کیا ہونا چاہیے؟
ان کو میرا سلام بولنا، میری طرف سے شادی مبارک
کرنا،
اور دونوں کے لیے بولا میں تحفہ بھی لائے ہوں، خیال ہے کہ وہ آپ سے ناراض نہیں ہوں گے، خوش ہو جائیں گے، اور اگر بولا کہ اگر میں تمہاری شادی میں آتا تو تم کو تحفہ کون دیتا شادی کا؟
اس تحفہ دے کر وہ جو مدنی فیس ہے ان کی قافلے کی تاریخ بھی لے لیجئے گا آپ، وہ نہیں چھوڑیے۔
اچھا، وہ آپ کے یہاں آنے پر شاکی تھے کہ میرے ادھر آنا پڑے گا، انہی کی طرح آپ کا کیس ہے، آپ بھی گوشت فروش ہیں، انہی کی طرح کا کیس ہے آپ کا، آپ بھی لے لو۔
سبحان اللہ، اور ان کی مدنی فیس مبارک ہو جائے باپا،
دلہن دلہا۔ اب ان کو پھر آپ بول دیں کہ تحفہ لے کر کچھ نہ کچھ تحفہ دینا چاہیے، تو اب میں آپ کی طرف سے کیا مدنی تحفہ ایس ایم ایس کر دوں تاکہ وہ باپا تک پہنچا دے؟ تیرے تھی آئی ہاں نوٹ ٹو ان میرا
باپا، یہ ویسے ماشاء اللہ
سلام مبارکباد دونوں کے لیے۔ اب دیکھو آپ، اب تینوں کی کمپٹیشن ہے، 25 ماہ، 12 ماہ، وقف مدینہ، کیا کیا ادھر تحفے آتے ہیں دیکھ لو۔
حوالے سے میں عرض کر رہا ہوں، ماشاء اللہ پابندی سے یہ خود بھی قافلے میں ساتھ ہوتا ہے ان کے سفر، اور 100 100 اسلامی بھائی باپا بابر مارکیٹ لانڈی سے یہ ماشاء اللہ 100 50 90 60 70 105 ہر ماہ سفر کرا رہے ہیں،
ایسے ایکٹیو ہیں
جی باپا۔ باپا نئے اسلامی بھائی ہیں، ماحول سے وابستہ ہوئے ہیں ماشاء اللہ، اور
یہ کب سے ایسا کر رہے ہیں؟
یہ باپا 5 6 مہینے تو ہو گئے ہوں گے،
ہر ماہ
جی ماشاء اللہ، اور خود تو بالکل پابند ہے، اور وہ دکان دکان جا کر کوششیں بھی کرتے ہیں، اور باپا بہت مطلب ان کی مطلب ترکیب اچھی، مطلب
سبحان اللہ،
انہوں نے ایسی کارکردگی آپ کے دولہے کی جیسی ان کی ہے، مشکل ہے آپ کے دولہے کی ایسی کارکردگی ہے، پہلے ان کو شادی کا سوٹ پیس دے دو
سبحان اللہ،
اور انشاءاللہ حوصلہ افزائی ہوگی نا باپا۔ پہلے آپ کو پوچھ لیا کہ سوٹ بھی دیکھ کر کہیں آپ کو یاد نہ آ جائے گا، اس کی بھی کارکردگی والا تو ہوگا نا یار، یہ
باپا ماشاء اللہ داڑھی شریف تو ہے، لباس بھی پہنتا
تو ہے، یہ سمجھ لیا،
امید ہے انشاءاللہ باپا آہستہ آہستہ
باپا صحیح دولہا بن کر یہ آ جائیں اگلے ہفتے آپ کے مدنی مذاکرے
میں،
میں مستقل امامہ باندھ لیں گے
انشاءاللہ،
سوٹ پیس اور امامہ بھی، اب تو مجھے بھی کوئی مدنی فیس سگڑی دلانا۔
سبحان اللہ باپا، قاسدین نے اپنی مدنی فیس نہیں دی، پھر بھی قاسد بن گئے،
دے دو یار، خوش کر دو ان کو، ان کو یہ کچھ دے دو نا کہ اتنے سال تک مدنی مذاکرے، مدنی مذاکرے والے
سبحان اللہ،
ہر مہینے 3 دن قافلے میں کوتا ہی نہیں ہوگی کہ ساتھ ساتھ،
اچھا
یہ
بھی صحیح ہے، 12 ماہ 25 ماہ دے دیں،
رکنے کابینہ مدنی نام.
باپا کفل مدینہ کورس کے لیے 15 محرم الحرام.
نہیں یہ ماشاءاللہ اتنا ایکٹیو ہے.
جی بابا ماشاءاللہ بہت
قافلے. اپنے تو قافلے والے ہیں اور اتنے قافلوں میں مسافر.
باقاعدہ انہوں نے ٹکٹ کی ترکیب بنائی ہے, دکان دکان جا کر 3 دن کے قافلے کے ٹکٹ کاٹتے ہیں. اور ہر ماہ ماشاءاللہ
قافلے شاہ ہے
ماشاءاللہ. بہت اچھی ترکیب ہے بابا. پاپا بیمار رہتے ہیں, دعا فرما دیں, کمر کی تکلیف زیادہ ہے.
اللہ شفا عطا.
جزاکم اللہ,
بیمار ہے قافلہ بنا دیں.
آمین.
صلوا علی الحبیب
صلی اللہ تعالی علی محمد. Oh, God.